بسم الله الرحمن الرحيم. كلا لا وزر، کوئی بھاگنے کی جگہ نہیں ہوگی، کوئی پناہ لینے کی جگہ نہیں ہوگی کہ جس میں آدمی بھاگ کر کے پناہ لے سکے. الی ربک یومئذ المستقر، قیامت کے دن رب کے سامنے جا کر کے ہی ٹھہرنا پڑے گا تمام مخلوق کو، اور اللہ تعالیٰ تمام مخلوق سے حساب لیں گے اور ان کا حساب لے کر کے ان کو جزا سزا دیں گے. انسان کو بتلا دیا جائے گا یا جتلا دیا جائے گا یا خبردار کر دیا جائے گا اس قیامت کے دن جو اعمال اس نے آگے بھیجے اور جو اعمال اس نے بعد میں کیے، سب اس کو جتلا اور بتلا دیے جائیں گے. ما قدم و ما اخر، و اخر کا ایک مطلب کہ اس نے اپنی زندگی میں جو نیک کام کیے اور جو برے کام کیے وہ سب اس کو قیامت کے دن بتلا دیے جائیں گے. اور جو نیک اور برے کام کا وہ طریقہ دنیا میں جاری کر کے گیا تھا کہ اس کے مرنے کے بعد دوسرے لوگوں نے اس نیکی یا برائی پر عمل کیا تھا، وہ بھی قیامت کے دن اس کو بتلا دیا جائے گا. یہ مطلب آیت کا حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما سے منقول ہے. دوسرا مطلب یہ لیا گیا ہے کہ ما قدمت سے مراد یہ ہے کہ جو اعمال اس نے اپنی زندگی کے اندر کر لیے وہ تمام اعمال اس کو بتلا دیے جائیں گے. وآخر کا مطلب ہے جو اعمال کر نہیں سکا، کرنے سے رہ گئے، وہ بھی سب اس کے سامنے آ جائیں گے کہ تو نے اتنے فرائض انجام نہیں دیے، اتنے واجبات انجام نہیں دیے. تو جتنے کیے وہ بھی سامنے آئیں گے اور جتنے کرنے سے رہ گئے وہ بھی بتلا دیے جائیں گے. تیسرا مطلب آیت کا یہ بھی بیان کیا گیا ہے کہ جو کام تجھے دنیا میں رہ کر کے کرنا چاہیے تھا اور تو نے نہیں کیا، اور جو کام چھوڑنا چاہیے تھا اور تو نے نہیں چھوڑا تھا، وہ سب چیزیں تجھے قیامت کے دن اللہ کی طرف سے بتلا دی جائے گی. بل الانسان علی نفسہ بصیرہ، بلکہ انسان خود اپنی ذات کے اوپر اچھی طریقے سے واقف ہے، خود اپنے آپ سے اچھی طریقے سے واقف ہے. یعنی قیامت کے دن اس کے اپنے اعمال کے لیے کسی گواہ کی گواہی کی ضرورت نہیں پڑے گی، بلکہ خود انسان کے اعضائے جوارح اور خود انسان کی اپنی ذات اور اپنا جسم اس کے اعمال کی طرف سے اللہ کی بارگاہ کے اندر گواہ بن جائیں گے. ولو القا معاذیرہ، ولو القا، اگرچہ وہ کتنے ہی بہانے بناوے، اللہ تعالیٰ کے سامنے کتنے بھی بہانے بنائے، تمام بہانوں کے باوجود اس کے تمام اعذار قبول نہیں ہوں گے اور اس کو اس کے اعمال کے مطابق جزا اور سزا دی ہی جائے گی. لا تحرک به لسانك لتعجل به، شروع میں جب قرآن نازل ہوتا تو آپ صلی اللہ علیہ وسلم کو خطرہ لگا رہتا کہ یہ قرآن مجھے یاد رہے گا کہ نہیں یاد رہے گا. لہذا آپ صلی اللہ علیہ وسلم جب جبرائیل امین آپ کو سناتے تو جبرائیل کے پڑھنے کے ساتھ ساتھ حضور بھی پڑھتے تھے تاکہ یاد ہو جائے، اور لوگوں کو سنانا آسان ہو جائے. اس کے لیے حضور مسلسل قرآن کو ساتھ میں پڑھتے چلے جاتے تھے. اس سے اس آیت میں حضور کو منع کیا گیا کہ آپ اپنی زبان کو مت ہلائیے, یعنی جب جبرائیل پڑھ رہے ہو اس وقت کے اوپر آپ ساتھ میں پڑھنے کی کوشش نہ کریں, تاکہ آپ جو ہے قرآن کو جلدی یاد کرنے کے لیے, لتا جل بھی اس قرآن کو جلدی جلدی یاد کرنے کے واسطے آپ کا مقصد یہی تھا تاکہ زہول نہ ہو جاوے, بھول نہ جاوے. اب اس میں ڈبل مشقت ہوتی حضور صلی اللہ علیہ وسلم کو. ایک مشقت تو یہ ہوتی کہ آپ صلی اللہ علیہ وسلم کو یاد کرے سننے کا, اور وہی سننا یہ بھی ایک مستقل بھاری کام تھا, اور دوسرا اسی وقت کے اوپر وہی کو اپنی زبان سے دہرانا یہ بھی ایک بھاری کام تھا, اور دہرانے کا مقصد حفظ, لہذا وہ بھی ایک مشقت بھرا کام. اسی لیے یہ چیز آپ صلی اللہ علیہ وسلم کے لیے تھکان کا ذریعہ بنتی. اور بڑی بات یہ ہوتی کہ اس طرح مسلسل ساتھ پڑھنے کی وجہ سے قرآن سننے کی طرف جو یکسوئی ہونی چاہیے وہ یکسوئی باقی نہیں رہتی, یکسوئی کے اندر فرق آتا, خلل آتا. حالانکہ جس وقت جبرائیل تلاوت کر رہے ہو پوری اطمینان اور یکسوئی کے ساتھ سننا چاہیے, لیکن ادھر یاد کرنے کا ٹینشن, اسی لیے حضور پڑھنے کے فکر میں رہتے, اسی لیے وہ یکسوئی اور اطمینان کے ساتھ حضور سن نہیں سکتے تھے. اللہ تعالیٰ نے منع کر دیا کہ آپ جو ہے اس وقت کے اوپر اپنی زبان کو حرکت نہ دیں تاکہ قرآن آپ کو جلدی جلدی یاد ہو جاوے, بلکہ اس وقت کے اوپر آپ ایک لفظ بھی نہ دہراوے, بعد میں چل کر کے اللہ اس کو آپ کے دل میں یاد کروا دیں گے. اور یہ بھی ایک مستقل معجزہ تھا کہ جبرائیل کے سناتے وقت پر حضور ایک لفظ بھی ساتھ میں نہ پڑھے, اور بعد میں پورے پوری وحی جوں کی توں لوگوں کو سنا دے وے, یہ ایک مستقل معجزے کی بات تھی. حالانکہ جو وحی بھی آتی تو اکثر و بیشتر یہ ہوتا کہ پہلے جو مضامین کبھی سنے نہیں, پہلے جو مضامین کبھی بولے نہیں اپنی زبان سے, وہ نئے مضامین سننے کے, لیکن اس کے باوجود بھی ایک ہی مرتبہ سننے کے اوپر اللہ تعالیٰ آپ کے قلب اطہر میں اس کو جمع دیتے تھے. اور حضور جبرائیل کی فراغت کے بعد جب کاتبین وحی کو بلاتے تو پورے پورا قرآن کا مضمون ان کو سنا دیا کرتے تھے. یہ ایک مستقل معجزات بتلایا گیا ہے. اس آیت میں نبی کریم صلی اللہ علیہ وسلم کا تعلیم کا شوق بھی ظاہر ہوا کہ حضور کو تعلیم کا کتنا شوق اور رغبت تھی, کہ حضور جبرائیل کے ساتھ ساتھ فوراً اس کو یاد کرنے کے فکر کے اندر مسلسل دہراتے جاتے تھے. اس آیت سے ایک بات یہ بھی معلوم ہوئی کہ قرآن کو اتنا تیز پڑھنا کہ حروف کٹ جائے یہ ناپسندیدہ ہے. لتا جل ابھی کہ آپ جلدی جلدی اس طریقے سے نہ پڑھیں کہ حروف کٹ جاوے, یہ پسندیدہ نہیں ہے. اس لیے تراویح کے اندر قرآن اطمینان سے ہو, اتنی روانی سے نہ ہو کہ حروف کٹ جاوے, اس کے اوپر اجر اور ثواب نہیں ملے گا, اور اجر اور ثواب نہیں ملے گا تو اس کے پڑھنے کا مقصد کیا ہوگا؟ مقصد اجر ہے, اور اجر ہی سے محرومی رہی تو پھر اس پڑھنے کا کوئی فائدہ نہیں ہوگا. لتا جل بھی ان علینا جمعہ و قرآن, یقیناً ہماری ذمے کے اندر ہے اس کو آپ کے سینے مبارک کے اندر جمع کر دینا, یاد کرا دینا, اور بعد میں اس کا آپ کی زبان سے جاری ہونا اور بعد میں اس کا پڑھنا, یہ ہمارے ذمے کے اندر ہے. لہذا آپ بالکل اس کا فکر نہ کرے, اور فکر کو چھوڑ کر کے آپ جو ہے پورے دھیان سے قرآن کو سنیں. ثم ان علینا بیانا, پھر ہمارے ذمے اس کی وضاحت ہے, یعنی ابھی جو آپ نے قرآن مجید پڑھ لیا اس قرآن مجید کی وضاحت کرانا بھی ہمارے ذمے میں ہیں, یعنی اس کے مفہوم, اس کے مضامین, اس میں حکمت اور گہرائی کی باتیں, اس کے اندر جو احکام ہے وہ احکام, یہ سب چیزیں ہم آپ کی زبان سے بیان بھی کروا دیں گے. اس سے ایک بات یہ سامنے آئی کہ وحی کے الفاظ کے علاوہ دوسری چیزیں بھی نبی کریم صلی اللہ علیہ وسلم کو بتلائی جاتی تھی جو قرآن میں مذکور نہیں ہیں. یہ وہ علوم ہیں جن علوم کو ہم وحی غیر مطلوع سے تعبیر کرتے ہیں. قرآن کے الفاظ تو وحی مطلوع, اور اس کے علاوہ جو علوم آپ کو قرآن کے متعلق بتلائے جاتے تھے وہی غیر مطلوع ہے. اور آپ نے مشکاۃ شریف میں حدیث پڑھی ہوگی, الا انی اوتیت القرآن ومثلہ معہ, کہ مجھے قرآن بھی دیا گیا اور قرآن جیسی چیز بھی مجھے اللہ کی طرف سے دی گئی. وہ کون سی چیز تھی؟ دوسرے علوم, قرآن کے معانی, مفاہیم اور قرآن کے احکامات جو وحی کے اندر درج نہیں ہیں, وہ بھی ہم آپ کی زبان سے لوگوں کے سامنے وضاحت اس کی کروا دیں گے. اب دیکھیے یہاں اوپر جو مضمون چل رہا تھا اور یہ آیت جو آئی تو دونوں کے درمیان بظاہر عدم مناسبت معلوم ہوتی ہے کہ اوپر چل رہا تھا ولو القا معادرا اور ایک دم قرآن کا مضمون آ گیا. تو مفسر فرماتے ہیں کہ دونوں کے درمیان میں کامل مناسبت ہے, اس لیے کہ اوپر والے مضمون کے اندر کیا تھا کہ کافر لوگ جو اللہ تعالیٰ کی آیتوں سے اعراض کر رہے ہیں ان کی بات اوپر والی آیتوں کے اندر بیان کی گئی, اور اس آیت کے اندر یہ بتلایا گیا کہ نبی کریم صلی اللہ علیہ وسلم اللہ کی آیتوں کو حفاظت میں رکھنے کی فکر میں جلدی کرتے ہیں. لہذا دونوں چیز میں کامل مناسبت ہو گئی کہ کفار اللہ کی آیتوں سے اعراض کرتے اور نبی کریم صلی اللہ علیہ وسلم اللہ تعالیٰ کی آیتوں کی حفاظت کرنے میں مبادرت جلدی کرتے ہیں. گویا اس کو یوں کہہ سکتے ہیں کہ دونوں کے اندر جو ہے تضاد کے اعتبار سے مناسبت تامہ پائی جاتی ہے. یہ اس لیے کہنا پڑا کہ نعوذ باللہ بعض رافضیوں نے یہاں پر یہ اشکال کھڑا کیا ہے کہ قرآن مجید کا کچھ حصہ نعوذ باللہ چھوٹ گیا یا چھوڑ دیا گیا یا غائب کر دیا گیا, اس لیے دونوں آیتوں کے درمیان میں مناسبت نہیں ہے. اس طرح کے وہ بیجا اشکالات کھڑے کرتے ہیں. ثم ان علینا بیانا کلا بل تحبون العاجلا, ہرگز نہیں. سنو دھیان سے یہ مضمون, تم لوگ تو جلدی ملنے والی چیز سے محبت رکھتے ہو, یعنی دنیا سے, چونکہ دنیا نقد ملتی ہے, جلدی ملتی ہے, اس لیے تم اس کو محبوب رکھتے ہو. وَتَذَرُونَ الْآخِرَةَ, اور تم آخرت کو نظر انداز کر دیتے ہو. دنیا کا نقد ملنے والا فائدہ حاصل کرنے کی تم لوگ پورے پوری کوشش کرتے ہو, اور آخرت جو بعد میں آنے والی ہے اس کو تم نظر انداز کرتے ہو اور اس کے لیے تم کوئی عمل نہیں کرتے ہو. وجوہ یومئذ ناضرہ, بہت سارے چہرے قیامت کے دن خوبصورت چمکتے جگمگاتے ہوئے ہوں گے. الی ربہا ناظرہ, اور اپنے رب کی طرف دیکھ رہے ہوں گے. حدیث میں آتا ہے کہ جو اعلیٰ درجے کے جنتی ہوں گے وہ جنت کے ایک دن میں دو دو مرتبہ اللہ تعالیٰ کے باعزت چہرے کو دیکھیں گے. اور دوسری حدیث سے معلوم ہوتا ہے کہ عام جنتیوں کو ہر جمعہ کے دن اللہ تعالیٰ کی زیارت کروائی جائے گی. یہ بھی حدیث میں آیا, نبی کریم صلی اللہ علیہ وسلم فرماتے کہ جب بندے اللہ تعالیٰ کی طرف دیکھیں گے اور اللہ تعالیٰ بندوں کی طرف دیکھیں گے تو جب جانبین سے ایک دوسرے کو دیکھنے کا موقع ہوگا तो बंदों की तवज्जो किसी दूसरी चीज की तरफ नहीं जाएगी, बल्कि बंदे पूरे तौर पर मुतवज्जे होके अपने अल्लाह के चेहरे को मुसलसल देखेंगे। फिर जब एक वक्त ज़ियारत का पूरा होगा तो अल्लाह ताला खुद हिजाब फरमा लेंगे। उस हिजाब फरमा लेने के बाद भी अल्लाह ताला की ज़ियारत के अनवार और बरकात जन्नतियों के मकान के अंदर बाकी रहेंगे। वुजूहुन यौमइज़िन बासिरा, उस दिन बहुत सारे चेहरे उदास होंगे। बासिरा का दूसरा तर्जुमा बड़े बिगड़े हुए होंगे। तज़ुन्नु अन युफ़अल बिहा फ़ाक़िरा, और वो यकीन रखते होंगे कि उनके साथ ऐसा बर्ताव किया जाएगा जो उनकी कमर को तोड़ देगा, यानी खतरनाक बर्ताव उनके साथ किया जाएगा। देखो, किसी आदमी को आप बिल्कुल बर्बाद कर डालो तो कहते हैं ना कि कमर तोड़ डाली मैंने उसकी, कमर तोड़ फटका मारा मैंने उसको। तो ये एक मुहावरा है कि कयामत के दिन ऐसा समझते होंगे कि उनके साथ ऐसा बर्ताव किया जाएगा जो उनकी कमर को तोड़ डाले, यानी इनको बिल्कुल बर्बाद और तबाह करके छोड़ देवे। कल्ला इज़ा बलगति तराकी वकील मन राक, हरगिज नहीं, यानी पूरे ध्यान से आगे वाला मजमून सुनो कि जब इंसान का नफ्स यानी रूह उसकी हंसली को पहुंच जाएगी, गर्दन की हड्डी को उर्दू में हंसली कहा जाता है, ये मौत के वक्त का मंजर है कि जब उसकी रूह गर्दन की हड्डी हंसली तक पहुंच जाएगी, मौत का वक्त आएगा। वकील मन राक, और इंसान कहेगा है कोई बापू जो रुकिया करे और तावीज करके मेरी जान को बचा लेवे। देखो, इंसान बापू के पास कब जाता है, जब डॉक्टरों से, हकीमों से, वैद्यों से, तमाम दवा और इलाज से मायूस होता है, तो कहा आप कोई बापू को पकड़ो, कुछ बार बार का हो गया होगा, दवा 2 महीने से चल रही है, कोई फायदा नहीं हो रहा है, और डॉक्टर साहब ने बड़ी चेकअप भी करवा ली और जेब भी बहुत काटी, लेकिन कोई शिफा नहीं हो रही है, अब तो लगता है ऐसा है कि कोई बाहर का हुआ है। लिहाजा कोई राक यानी बापू ढूंढो जो रुकिया करे। रुकिया अरबी में तावीज को कहते हैं, तो जिसको हम तावीज फूक आग झाड़ कहते हैं उसको अरबी में रुकिया कहा जाता है। तो इंसान आखिरी पना फूक आग की लेता है, तो इंसान मरते वक्त पर कहेगा है कोई बापू जो फूक मारे और मौत से मुझे बचा ले वे। वज़न अन्नहुल फिराक, और राग का दूसरा तर्जुमा बाज़े मुफस्सिरीन ने ये किया है कि है कोई जो इसकी रूह को लेके आसमान पर चढ़े। इस सूरत में ये कलाम मलाइका का हो जाएगा कि रूह कब्ज करते वक्त मलाइका आपस में बात करते कि कौन सा फरिश्ता उसकी रूह को अल्लाह की बारगाह में लेकर के जाएगा, आया जन्नती नेकियों वाला फरिश्ता ले जाएगा या अज़ाब और गुनाह वाला फरिश्ता इसकी रूह को लेकर के जाएगा। मलाइका आपस में बातचीत करते हैं। वज़न्ना अन्नहुल फिराक, और इंसान को यकीन हो जाएगा कि अब तो दुनिया से जुदाई का वक्त आ गया, छूट रही है दुनिया मेरी। वल्तफ़ति साक़ बिस्साक़, और पिंडली पिंडली के साथ लिपट जाएगी, यानी एक पिंडली दूसरी पिंडली के साथ लपट जाएगी, लिपट जाएगी। देखो, जब शाम होती है तो ताजिर अपनी दुकान समेट लेता है, ख़ास तौर पर जो लोग बाहर खुले में दुकान लगा के बैठते हैं, कपड़ा बिछा करके, चटाई बिछा करके, वो शाम को अपनी दाम अपनी दुकान को समेट लेते हैं। बस वही ताबीर यहाँ पर है कि ज़िंदगी की शाम हो गई और जो है अब दुनिया से जाना है, लिहाजा जो है पिंडली पर पिंडली चढ़ा के दुकान को ज़िंदगी की लपेट लो और लपेट के चलो आखिरत की तरफ। वल कफ्फति साकु बिसाक। इसका एक मतलब ये लिया गया है आयत का कि रूह निकलने की वजह से इंसान की पिंडली एक दूसरे के ऊपर चढ़ जाती है, उसको आयत के अंदर बयान किया गया है। नंबर दो, बाद हजरात कहते हैं कि अरबी जुबान के अंदर एक मुहावरा है, कोई सख्त मुसीबत पेश आती है तो उसके लिए मुहावरा इस्तेमाल करते हैं इल्तिफातुस साकिब इस्ताक, कि पिंडली पिंडली से लिपट गई। क्या मतलब हुआ? इनके ऊपर कोई बड़ी भारी मुसीबत और तकलीफ आ पड़ी, तो ये भी मौत बहुत बड़ी मुसीबत और बहुत बड़ी तकलीफ है, इस वजह से इसको पिंडली को पिंडली से लिपट जाने से ताबीर किया। नंबर तीन, बाद हजरात ने इसका मतलब ये बयान किया कि दो शक्तियों का जमा हो जाना मुराद है, दो पिंडली से दो शक्ति। कौन सी दो शक्ति? एक दुनिया के छूटने की शक्ति और दूसरा आखिरत शुरू हो रही है, और आखिरत तो सख्ती वाली चीज़ है। दो सख्तियाँ, दुनिया की इंतहा, दुनिया का फिराक, आखिरत की इब्तिदा, ये दो सख्तियों को मिलने को वल्तफ़ति साक़ विसाक से ताबीर किया गया। हज़रत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाहु ताला नुमा फरमाते हैं कि दो पिंडली से मुराद है अमरुद दुनिया व अमरुल आखिरा। क्या मतलब? कि दुनिया का आखिरी हिस्सा और आखिरत का अव्वलीन हिस्सा, दुनिया का आखिरी दिन और आखिरत का अव्वल दिन, ये दोनों चीज़ आप जमा हो जाती है, इसको ताबीर किया वल तफ़ति साक़ विसाक इला रब्बिका यौम इज़िन अल-मसाक, और आपके रब की तरफ उस दिन रवानगी है, आपके रब की तरफ उस दिन ले जाया जाएगा। गोया कि अब जाना है अल्लाह ताला की बारगाह के अंदर, और वहाँ किन लोगों को सजा होगी? फला सद्दक वला सल्ला, जिसने कोई बात मानी नहीं थी, ईमान की तस्दीक नहीं की थी, नबी कुरान इस्लाम की तस्दीक नहीं की थी, और तस्दीक नहीं की थी तो नमाज भी नहीं पढ़ी थी, इसलिए कि नमाज तो कौन पढ़ता जो तस्दीक करता। फला सद्दक वला सल्ला वला किन कज़्ज़ब वतवल्ला, लेकिन उसने हक को झुठलाया, कुरान को झुठलाया था और ईमान से मुंह फिरा लिया था। तुम ज़हब इला अहलिही यतमत्ता, फिर वो अपने घर वालों के पास अकड़ता हुआ जाता था, दिखलावा करता हुआ जाता था कि मैं कितना बड़ा इंसान हूँ, मालदार हूँ, रईस हूँ, हालांकि दुनियावी इज्जत से कुछ नहीं होता, आमाल से जो होता है वो होता है। औला लकफा औला, बड़ी बर्बादी हो फिर बड़ी बर्बादी हो तेरे लिए, अबे ओ जालिम और काफिर तेरे लिए बड़ी बर्बादी हो। तुम औला लकफा औला, फिर तेरे लिए तबाही हो, फिर तेरे लिए बर्बादी हो, यानी मुसलसल तबाही और बर्बादी तेरे लिए हो। बास कहते हैं कि यहाँ पर जो तकरार है कि औला का तकरार, ये तकरार ताकीद के वास्ते हैं कि जिस चीज़ को तू पसंद नहीं करता है वो चीज़ तुझे पेश आके ही रहेगी। जो चीज़ यानी तबाही और बर्बादी जिसको तू नागवार समझता है वो पेश आकर के ही रहेगी। बाज ने यूँ कहा कि एक बर्बादी दुनिया की, एक बर्बादी आखिरत की, एक बर्बादी मरने के बाद दोबारा जिंदा होने पर, और एक बर्बादी जहन्नम की आग की शक्ल के अंदर। ये मुसलसल चार बर्बादियां आयत के अंदर बयान की गई। औला लकफ औला सुम औला लकफ औला। बाद रिवायत में आता है कि जब ये आयत नाजिल हुई तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अबू जहल को पकड़ा, बतहा में अबू जहल को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पकड़ा, उसके कपड़े थाम लिए और थाम के हुजूर ने फरमाया औला लकफ औला सुम औला लकफ औला, तेरे लिए बड़ी बर्बादी है, बड़ी बर्बादी, फिर बर्बादी, फिर बर्बादी। तो वो कहने लगा, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, क्या तुम मुझे धमकी देते हो? कसम है खुदा की, तुम मेरा कुछ नहीं कर सकते, और तुम्हारा रब तुम भी कुछ नहीं कर सकते, और तुम्हारा रब भी मुझे कुछ नहीं कर सकता। सुन लो, मक्का के पहाड़ों के दरमियान जितने इंसान चलने वाले हैं, उन सब में बड़ा ताकतवर मैं हूँ, तुम और तुम्हारा रब मेरा कुछ नहीं बिगाड़ सकते। ये बात उसने कही। कहते हैं कि अगरचे ये आयत करीमा के अंदर हुजूर ने अबू जहल को खिताब किया, लेकिन मौका महल के एतबार से हम दूसरे आदमी के ऊपर भी ये आयत फिट कर सकते हैं। इमाम इब्ने कसीर रहिमहुल्लाह फरमाते हैं कि जब तू अपने खालिक से कुफ्र करने की जुरअत कर चुका है, तो फिर तुझे तुझ जैसे आदमी को यही चाल जेबा देती है जिस चाल के ऊपर तू चल रहा है। यानी तू अल्लाह ताला के सामने कुफ्र करने की जुरअत कर चुका, तब इसी कुफ्र के ऊपर तू रहेगा, और यही तेरे लिए मुनासिब और शान के मुआफिक है तेरे वास्ते। अयहसबुल इंसानु अन युतरक सुदा, क्या इंसान ये ख्याल करता है कि वो यूं ही छोड़ दिया जाएगा, बेकैद छोड़ दिया जाएगा? कि तूने तकब्बुर किया और जो है कुफ्र करके जुरत की, अब तू ऐसे ही रहेगा पूरी जिंदगी आजाद और आवारा? नहीं, बल्कि शरीयत के जिन अहकाम का तुझे मुकल्लब बनाया गया था, तौहीद रिसालत बास नादल मौत का जो तुझे मुकल्लब बनाया गया था, उसको अंजाम न देने पर अल्लाह ताला तेरा हिसाब लेंगे। तो मुकल्लफ है अहकाम शरीयत का, तो आवारा और आज़ाद बेकैद नहीं है। अगर तू उस पर अमल नहीं करेगा तो आखिरत में पकड़ होगी। अलम यकु नुत्फतन मिन मनी युमना, तो अपनी हालत तो ज़रा सोच तो सही। तो एक मर्तबा में एक मौके पर किया था, एक मनी का नुतफा था जिसको टपकाया जाता था बाप की पीठ से माँ की रहमदानी में। तुम मकान आला फतन फ़ला का फसा हुआ, ऐसे तो न जाने कितने कतरे नालियों में याब कहके बह जाते होंगे, लेकिन वो मखसूस कतरा जिसके ज़रिए से अल्लाह ने तेरी पैदाइश मुकद्दर की थी, उस कतरे को तेरी माँ के रहम में पहुँचा करके गोश्त का लोथड़ा बनाया, फिर उसमें से अल्लाह ने कामिल इंसान बनाया। फसव्वा, तेरे आज़ा को अल्लाह ने बराबर बराबर किया। फजअल मिन्हु ज़ौजैन, फिर उसमें से अल्लाह ताला ने दो नौ बनाई। कौन सी नौ बनाई? मुजक्कर और मोनस, मर्द और औरत, यानी कभी दोनों जमा हो जाते हैं कि एक ही रहम के अंदर लड़का लड़की, कभी सिर्फ लड़के, कभी सिर्फ लड़कियाँ। अलैसा ज़ालिका बिक़ादिरिन अला अन युहयिल मौता, क्या वो अल्लाह ताला इस बात के ऊपर कादिर नहीं है कि वो मुर्दों को जिंदा कर देंगे? जब इस आयत के ऊपर पहुँचे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ज़ुबान से इरशाद फरमाया, बला, रिवायत में तफसील है, सुबहानकल्लाहुम्मा बला, ए अल्लाह आपकी ज़ात पाक है और आप ही इसके ऊपर कादिर है कि क़यामत के दिन आप मुर्दों को ज़िंदा करेंगे। तो इसके ऊपर पढ़ना ये हदीस से साबित है। और बाद हज़रात फरमाते हैं कि नमाज हो के नमाज न हो, हर हाल में इस आयत के ऊपर पहुँच कर के इसको पढ़ना चाहिए। ये अल्लाह ताला की तस्बीह के कलिमात है, उससे नमाज टूटेगी नहीं। बस कहते हैं कि नमाज में हो तो दिल के अंदर पढ़ लेना चाहिए। कुरान की मुख्तलिफ सूरतों में ऐसा आया है, जैसे कि सूरह सब्बिहिस्म रब्बिकल आला, तो इसी तरीके से ये सूरत वल मुरसलात के अंदर भी आया है कि उसके ऊपर बला और अल्लाह की रुबूबियत का इकरार करने का। जी